السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، فإن خير الحديث كتاب الله وخير الحج حج محمد صلى الله عليه وسلم، فإن شر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة دلالة وكل دلالة في النار. أعوذ بالله من الشيطان الرجيم. 29واں پارہ ہے، سورۃ ملک کا آغاز ہے. بسم اللہ الرحمن الرحیم. تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر، الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا وہو العزیز الغفور. شروع کرتی ہوں اللہ کے نام سے جو بڑا مہربان اور رحم فرمانے والا ہے. بہت بابرکت ہے وہ ذات جس کے ہاتھ میں بادشاہی ہے اور جو ہر چیز پر قدرت رکھنے والا ہے، جس نے موت اور حیات کو اس لیے پیدا کیا کہ تمہیں آزمائے کہ تم میں سے اچھے کام کون کرتا ہے، اور وہ غالب اور بخشنے والا ہے جس نے سات آسمان اوپر تلے بنائے. تو اے دیکھنے والے، اللہ رحمان کی پیدائش میں تم کوئی بے قاعدگی نہ دیکھو گے. دوبارہ نظر ڈال کر دیکھ لو، کیا کوئی شگاف بھی نظر آتا ہے؟ پھر دوہرا کر دو دو بار دیکھ لو، تمہاری نگاہ تمہاری طرف ذلیل اور عاجز ہو کر تھکی ہوئی لوٹ آئے گی. بے شک ہم نے آسمان دنیا کو چراغوں سے آراستہ کیا اور انہیں شیطانوں کے مارنے کا ذریعہ بنا دیا، اور شیطانوں کے لیے ہم نے دوزخ کا عذاب جلنے کے لیے تیار کیا. وَلِلَّذِينَ كَفَرُوا بِرَبِّهِمْ عَذَابُ جَهَنَّمْ وَبِئْسَ الْمَصِيرُ. اور اپنے رب کے ساتھ کفر کرنے والوں کے لیے جہنم کا عذاب ہے، اور وہ کیا ہی بری جگہ ہے. اِذَا أُلْقُوا فِيهَا سَمِعُوا لَهَا شَهِيقًا وَهِيَ تَفُورُ. جب یہ اس میں جالے جائیں گے تو اس کی بڑے زور کی آوازیں سنیں گے اور وہ جوش مار رہی ہوگی، قریب ہے کہ غصے کے مارے پھٹ جائے. جب کبھی اس میں کوئی گروہ ڈالا جائے گا، اس سے جہنم کے داروغہ پوچھیں گے، کیا تمہارے پاس کوئی ڈرانے والا نہیں آیا تھا؟ وہ جواب دیں گے کہ بے شک آیا تھا، لیکن ہم نے اسے جھٹلایا اور ہم نے کہا کہ اللہ نے کچھ بھی نازل نہیں فرمایا، تم بہت بڑی گمراہی میں ہو. وقالوا لو كنا نسمع او نعقل ما كنا في اصحاب السير. اور کہیں گے کہ اگر ہم سنتے ہوتے یا عقل رکھتے ہوتے تو دوزخیوں میں شریک نہ ہوتے. پس انہوں نے اپنے جرم کا اقبال کر لیا، اب یہ دوزخی دور ہوں. بے شک وہ لوگ جو اپنے رب سے بن دیکھے ڈرتے رہے، ان کے لیے بخشش ہے اور بہت بڑا ثواب ہے. وَأَسِرُّوا قَوْلَكُمْ أَوِ اجْهَرُوا بِهِ إِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ. تم اپنی باتوں کو چھپاؤ یا ظاہر کرو، وہ تو سینوں کی چھپی ہوئی باتوں کو بھی خوب جانتا ہے. أَلَا يَعْلَمُ مَنْ خَلَقَ. کیا وہی نہ جانے جس نے پیدا کیا؟ وَهُوَ اللَّطِيفُ الْخَبِيرُ. اور وہ باریک بین اور باخبر بھی ہے. یہ تھا رکوع نمبر ایک سورۃ ملک کا 29واں پارہ. اس کا عنوان کیا ہے؟ جینا بھی آزمائش اور مرنا بھی. الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا. احساس ہوتا ہے اس چیز کو کیا واقعی ہم آزمائش کے عالم میں ہیں؟ سورۃ ملک جو ہے اللہ کے نبی صلی اللہ علیہ وسلم سے اس کی بہت شان ملتی ہے. آپ نے فرمایا کہ قرآن پاک میں ایک ایسی سورت ہے جس کی 30 آیات ہیں. قیامت کے دن یہ سفارش کرے گی اپنے پڑھنے والے کی، یہاں تک کہ اس کو بخش دیا جائے گا، اور ایک روایت میں آتا ہے کہ اس کو جنت میں داخل کروائے گی. اسی طرح نبی صلی اللہ علیہ وسلم کا یہ عمل بھی ملتا ہے کہ آپ رات کو سونے سے پہلے سورۃ ملک اور سورۃ سجدہ جو ہے اس کو ضرور پڑھا کرتے تھے. اور بعض جگہ اس میں یہ بھی آتا ہے کہ یہ سورۃ عذاب قبر سے روکنے والی ہے. بہت ہی خوبصورت موٹیویشنل پوائنٹ ہے سورت میں. چھوٹے بچوں سے لے کے، یعنی عمر جب شروع ہوتی ہے، قبر کا خوف ہر انسان کی فطرت میں ہے. تو اگر آپ شروع سے اس خوف کو دور کروانے کے لیے ان کو اس کی عادت ڈال دیں کہ وہ سورت ملک کی تلاوت کریں، तो इंशाल्लाह आप देखेंगे कि इससे उनके अंदर और भी बहुत सारी अच्छी बातें पैदा होंगी। पहले रुकू के मेन पॉइंट्स लिखते हैं। सबसे पहले अल्लाह सुभान ताला की सल्तनत और उसकी कुदरतों का एहसास हुआ। 10 बातें हमें मालूम हुई जो अल्लाह ताला की शान को जाहिर करती हैं। नंबर 1, बुलंद और बरतर है, हर चीज पर कुदरत रखता है, इसी ने मौत और जिंदगी को पैदा किया, जबरदस्त है, दरगुजर फरमाने वाला, 7 तह बतह आसमान बनाए, फिर इसको चिरागों से यानी सितारों से सजाया, शयातीन को भगाने के जरिए हैं ये सितारे, और रहमान की तख्लीक में कोई बेकायदगी नहीं, टेढ़ा मेढ़ा नहीं, सिमेट्रिकल है पूरा सब कुछ, और पलट कर देख लो फिर भी तुम्हें कोई खलल नजर न आएगा, और बार बार निगाह झुका लो लेकिन तुम्हारी नजर थक जाएगी लेकिन तुम्हें अल्लाह की इस कायनात में कोई नक्स नहीं दिखेगा। ये जो जुमला है ना, इसमें जो मैंने अभी आपको बताया कि फर्ज इल बसरा करतैन तुम मर्ज इल बसरा करतैन यन कलिब इलई कल बसरु खासियन बहुआ खसीर, कि तुम इसके तरफ एक दफा देखो तुम्हें कोई नक्स नहीं दिखेंगे, फिर दोबारा देख लो तुम्हें नहीं दिखेंगे। आसमान के लिए है, दुनिया की चीज़ों के लिए, लेकिन किसी ने इमाम बुखारी रहमतुल्लाह अलैह की किताब पे कमेंट्स जो होते हैं ना शुरू में इब्तदाइया कि ये किताब कैसी, तो उसमें उन्होंने ये आयत नकल की हुई है कि तुम इस किताब को एक बार देखो तुम्हें इसमें कोई नक्स नहीं दिखेगा। फर्ज एल बसरा कर रहते हैं, फिर देखो फिर भी नहीं दिखेगा, यानी इतनी उसकी ऑथेंटिसिटी जो है वो प्रूव्ड है। इसके बाद उन लोगों का जिक्र है जिन्होंने अपने रब से कुफर किया, उनके लिए 4 किस्म की बातें हैं। नंबर 1, कि जहन्नुम में जाएंगे जो बहुत बुरा ठिकाना है, जब इसमें फेंकेंगे तो इसके धाड़ने की आवाजें सुनेंगे, वो जोश खा रही होगी और शिद्दत गजब से फटी जा रही होगी। जब भी कोई गिरोह दोबारा इसमें डाला जाएगा तो जहन्नुम के कारिंदे पूछेंगे क्या तुम्हारे पास कोई डराने वाला नहीं आया, तो ये जवाब देंगे आया तो था मगर हमने उसको झुटला दिया, और फिर अफसोस करेंगे कि काश हम उनको ना झुटलाते तो आज इस भड़कती हुई आग का शिकार ना होते। अपने कसूरों का एतराफ करेंगे लेकिन फायदा कुछ नहीं, अल्लाह की तरफ से रहमत से दूरी है, और इसके मुखालिफ वो लोग यख्शौन रब्बहुम बिलगैबी, जो लोग बिन देखे अपने रब को से डरते थे उनके लिए मफ़रत भी है और बड़ा अजर भी है। और आखिरी आयत तो बड़ी ही खूबसूरत है कि वह असिर्रु कौलकुम अव इजहरु बिह इन्नहु अलीमुम बिज़ाति सुदूर, यानी अल्लाह ताला दिलों का हाल जानता है। ये इतनी बड़ी हकीकत है कि जो इंसान को फिर मुतमईन कर देती है जब कभी उसकी ज़िंदगी में कोई ऐसा मरहला आए कि लोग उसके ऊपर उसको सही ना समझें, तो फिर यही चीज़ इंसान को तसल्ली देती है कि कोई बात नहीं मेरा रब मुझे जानता है। लेकिन यही बात मुनाफिक के दिल का रोग बढ़ा देती है जब उसको ये एहसास आता है कि मेरे दिल का दोगलापन जो है इसको अल्लाह ताला की ज़ात भी समझती है। और फिर अला यालमु मन खलक, इसको हाईलाइट कर लें। ये जुमला ऐसे है जैसे कोई माँ अपने बच्चे से कहे बेटा मैं तुम्हें नहीं जानती, क्या मैं तुम्हें नहीं जानूंगी जो बचपन से तुम्हें पाल रही हूँ पेट में रखा। यानी ये अंदाज इतनी मोहब्बत दिलाता है अल्लाह ताला के ऊपर कि क्या मैं नहीं तुम्हें जानूंगा, तो मुझसे छुपते हो, मुझसे बड़े बनते हो, मेरे साथ खिंचे खिंचे रहते हो। यानी अल्लाह ताला अपनी मोहब्बत का भरपूर एहसास दिलाता है। हमारे अमल की बात इसमें क्या है कि हमने इस बात का एहसास दिलाना है खुद को कि हम इम्तिहान में हैं, ये दुनिया कमरा इम्तिहान है। लगता कभी कोई इम्तिहान दिया हो तो उसको सोचें, कोई खुशी मिले तो क्या लगता है यह आजमाइश है, और कोई गम मिले तो लगता है क्या आजमाइश है। क्या हम अल्लाह की तरफ बुलाने वालों को झुटलाते तो नहीं। कल क्यामत के दिन हसरत क्या होगी, लौ कुन्ना नस्मा औ नाकिलु मा कुन्ना फी असहाबे सईर। किसी इंसान को अगर इब्तदाई तौर पर दीन की दावत देनी हो तो सूरत मुल्क बड़ी खूबसूरत है इस मामले में, क्योंकि इसमें अल्लाह ताला की तौहीद और उसकी मोहब्बत और उसकी तरफ बुलाने का, और फिर बाद में आप अभी देखेंगे कि उसके अजाबों से डराने का एक खूबसूरत सा इम्तिजाज है। دیکھتے ہیں اگلے رکو کو. هو الذی جعل لکم الارض ذلولا فامشوا فی مناکبها وکلوا من رزقه والیہ النشور. وہ ذات جس نے تمہارے لیے زمین کو پست اور مدی کر دیا تاکہ تم اس کی راہوں میں چلتے پھرتے رہو اور اللہ کی روزیاں کھاؤ پیو, اسی کی طرف تمہیں جی کر اٹھ کھڑا ہونا ہے. اَأَمِنْتُمْ مَنْ فِي السَّمَاءِ يَخْسِفَ بِكُمُ الْأَرْضَ فَإِذَا هِيَ تَمُورُ. کیا تم اس بات سے بے خوف ہو گئے ہو کیا آسمانوں والا تمہیں زمین میں دسا دے اور اچانک زمین لرزنے لگے؟ کیا تم اس بات سے نڈر ہو گئے ہو کہ آسمانوں والا تم پر پتھر برسا دے؟ پھر تو تمہیں معلوم ہو جائے گا کہ میرا ڈرانا کیسا تھا. اور ان سے پہلے کے لوگوں نے بھی جھٹلایا تھا تو دیکھو ان پر میرا عذاب کیسا ہوا. اولم یرو الی الطیر فوقہم, کیا یہ اپنے اوپر پر کھولے ہوئے اور کبھی کبھی سمیٹے ہوئے اڑنے والے پرندوں کو نہیں دیکھتے؟ انہیں اللہ رحمان ہی ہوا میں تھامے ہوئے ہے, بے شک ہر چیز اس کی نگاہ میں ہے. امن هذا الذي هو جند لكم ينصركم من دون الرحمن ان الكافرون الا في غرور. سوائے اللہ کے کون سا وہ لشکر ہے جو تمہاری مدد کر سکے؟ کوئی بھی تو نہیں ہے. کافر تو سراسر دھوکے ہی میں ہیں. اگر اللہ تعالیٰ اپنی روزی روک لے تو بتاؤ کون ہے جو پھر تمہیں روزی دے گا؟ سوچیے, جب بھی کوئی سوال آئے تو دل میں فوراً سوچا کریں کہ واقعی, اور واقعی کوئی نہیں ہے, بلکہ کافر تو سرکشی اور بدکنے پر اڑ رہے ہیں. اَفَمَن يَمْشِي مُكِبًّا عَلَى وَجْهِهِ أَحْدَى أَمَّن يَمْشِي سَوِيًّا عَلَى صِرَاطٍ مُسْتَقِيمٍ. اچھا وہ شخص زیادہ ہدایت والا ہے جو اپنے منہ کے بل اوندھا ہو کر چلے, یا وہ جو سیدھا راہ راست پر چلا ہو. کہہ دیجئے کہ وہی اللہ ہے جس نے تمہیں پیدا کیا اور تمہارے کان آنکھیں اور دل بنائے, تم بہت ہی کم شکر گزاری کرتے ہو. قل هو الذی ذرأکم فی الارض وإلیہ تحشرون. کہہ دیجئے کہ وہی ہے جس نے تمہیں زمین پر پھیلا دیا, اسی کی طرف تم اکٹھے کیے جاؤ گے. کافر پوچھتے ہیں وہ وَيَقُولُونَ مَتَى هَذَا الْوَعْدُ إِن كُنتُمْ صَادِقِينَ. کافر پوچھتے ہیں کہ وہ وعدہ کب ظاہر ہوگا, اگر تم سچے ہو تو بتاؤ. قُلْ إِنَّمَا الْعِلْمُ عِندَ اللَّهِ وَإِنَّمَا أَنَا نَذِيرٌ مُبِينٌ. آپ کہہ دیجئے کہ اس کا علم تو اللہ ہی کو ہے, میں تو صرف کھلے طور پر آگاہ کر دینے والا ہوں. جب یہ لوگ اس عذاب وعدے کو قریب پا لیں گے, اس وقت ان کافروں کے چہرے بگڑ جائیں گے اور کہہ دیا جائے گا یہی ہے جسے تم طلب کرتے تھے, یعنی عذاب. آپ کہہ دیجیے اچھا اگر مجھے اور میرے ساتھیوں کو اللہ تعالیٰ ہلاک کر دے یا ہم پر رحم کرے, بہر صورت یہ تو بتاؤ کہ کافروں کو دردناک عذاب سے کون بچائے گا؟ آپ کہہ دیجیے کہ وہی رحمان, ہم تو اس پر ایمان لا چکے اور اسی پر ہمارا بھروسہ ہے. تمہیں ان قریب معلوم ہو جائے گا کہ صریح یعنی کھلی گمراہی میں کون ہے. قل ارائیتم ان اصبح ماؤکم غورا فمن یاتیکم بماء معین. آپ کہہ دیجئے اچھا یہ تو بتلاؤ کہ اگر تمہارے پینے کا پانی زمین میں اتر جائے تو کون ہے جو تمہارے لیے نتھرا ہوا صاف پانی لائے؟ کوئی نہیں, کوئی نہیں لا سکتا. کنووں کے کنویں خشک پڑے ہیں اور ایک قطرہ پانی نہیں. تو یہ تھا دوسرا رکو. نمبر دو, اس کا عنوان کیا ہے؟ کیا ڈرتے نہیں ہو؟ کون پوچھ رہا ہے؟ اللہ کی ذات پوچھ رہی ہے جس کی اتنی شان ہے, یعنی جس نے زمین کو, اس کے پوائنٹس کیا بنیں گے کہ اللہ تعالیٰ وہ ہے جو ہم سب کو ڈرا رہا ہے, جس نے انسان کے لیے زمین کو ہموار کیا تاکہ وہ اس پہ چلے اور اللہ کا دیا ہوا رزق آئے, اور اسی کے سامنے انسان کو مرنے کے بعد دوبارہ کھڑا ہونا ہے, اور انسان کو اللہ تعالیٰ نے زمین میں پھیلایا اور پھر اسی میں سمیٹے گا, یعنی مرنے کے بعد اسی زمین کی گود میں جائے گا. پھر یہ بات کہہ کے کہ کیا تم بے خوف ہو گئے ہو, شعور کو بیدار کرنے کے لیے اللہ تعالیٰ نے سات مختلف نقاط ہمارے سامنے رکھے. کون کون سے؟ अब आपने इसको ऐसे नहीं सुनना, हाँ इधर लिखा है, बल्कि इसको अपने ऊपर लीजिए। क्या तुम बेखौफ हो गए हो? सोचे किस बात से, क्या हो सकता है जिससे मैं बेखौफ हूँ? पहली बात कि वो जो आसमान में है वो तुम्हें ज़मीन में धंसा दे और ये ज़मीन हचकोले खाने लगे। कभी गुनाह करते वक्त ये महसूस हुआ है कि अभी ज़मीन कांपेगी और मैं फटेगी ज़मीन और मैं उसके अंदर चली जाऊंगी? जो आसमान में पत्थरों वाली हवाओं भेजे, यानी ऐसा पथराव करे तुम पर कि वो पत्थर बरसें और तुम बिल्कुल भूस बन जाओ अब्रहा के लश्करों की तरह, मुमकिन है ना? जब इंसान गुनाह करता है तो अल्लाह ताला के लिए तो हर चीज़ आसान है उस वक़्त उसको पकड़ना। क्या इंसान उसकी गिरफ्त से बेखौफ हो गया जैसे कि उसने पिछलों को पकड़ा था? आखिर वो कौन सा लश्कर है जो तुम्हें रहमान के मुकाबले में थाम ले? असल बात क्या है कि इनकार करने वाले धोखे में हैं। फिर कौन है वो जो तुम्हारे रिस्क को रोके और तुम्हें कोई रिस्क दे अगर अल्लाह ना देना चाहे? और अगर ये सब कुछ नहीं तो फिर बताओ तुम सरकशी क्यों करते हो, अपनी मनमानियाँ क्यों करते हो, अपनी मर्जी का जीना और अपनी मर्जी का मरना क्यों रखते हो? फिर उसके बाद दो मुखालिफ चीज़ों को सामने ला के हमारे शौर को बेदार किया कि भला सोचो तो सही, क्या कि वो कौन है जो उल्टे रुख पे चल रहा है, यानी दीन से मुंह फेरे हुए? क्या वो और दीन की तरफ आने वाला दोनों बराबर हैं? अफ़मै यमशी मुकिब्बन अला वजहिही, यानी चेहरे के बल उल्टा, यानी बिल्कुल उसका माथा और सर नीचे है और पांव ऊपर है, तुम बताओ क्या वो हिदायत पे है? यानी उल्टा, जैसे हम कहते हैं ना उल्टी खोपड़ी होना, कि इंसान जो ख्वाहिशों के पीछे लग जाए, जो अपनी दुनिया के अंदर रहने लगे, बताओ वो सही रास्ते पे है या फिर वो ज़ात जिसने जो बिल्कुल सीधे रास्ते पे है? फिर इसी तरह अल्लाह ताला ने एक और बात बताई कि जो शख्स सर उठाए चल रहा है एक हमवार सड़क पर, क्या वो सही है ये बिल्कुल दूसरा सर झुका के चल रहा है? फिर इस तरह के शौर के बाद अल्लाह ताला ने नबी सल्लम के ज़रिए से कुछ बातों का हुक्म दिया, कुल कह के कह दीजिए, क्या अल्लाह वो है जिसने तुमको पैदा किया, वही है जो सुनने और देखने की ताकत देता है और समझने के लिए दिल, और उसी ने तुमको दुनिया में पैदा किया। आप देख रहे हैं कि पूरी सूरत जो है अल्लाह ताला की शान और उसकी तौहीद की निशानियों को वाज़े करती है। कोई नमाज का हुक्म नहीं पूरी सूरत में, कोई रोज़े की बात नहीं, कोई पर्दे और हिजाब की बात नहीं, पूरी की पूरी सूरत अल्लाह की ज़ात, उसकी कुदरतों और फिर उसके अजाबों से डरा रही है कि देखो वो तुम्हारे साथ कुछ भी कर सकता है। यानी मुझे तो एक ही बात समझ में आती है सूरत को पढ़ने के लिए अपने लिए, और वो क्या है? अल्लाह से किसी लम्हे में खौफ नहीं होना, एक लम्हा भी, रात का, दिन का, तन्हाई का, अच्छा काम करते हुए भी बेखौफ नहीं रहना और बुरा काम करते वक्त तो कभी तसव्वुर में नहीं रखना। अब देखिए कि हम सुबह से लेकर रात तक कितना कुछ करते हैं ना, हमारी ज़िंदगी में अगर 24 घंटे का एक लम्हा लम्हा रिपोर्ट दी जाए तो कितनी ही नाफरमानियाँ होती हैं उसमें। कई ऐसे लम्हे आते हैं जिस वक्त हम अपने नफ्स के सरासर गुलाम बन जाते हैं। क्या उस वक्त ये आयतें नहीं याद आती कि क्या तुम बेखौफ हो गए हो, तुम्हें डर नहीं लगता, तुम्हें क्या हो गया, तुम बहुत बड़ा बनते हो अपने आप को, बहुत बड़ा समझते हो। तो मेरा ख्याल है कि जब जितना अल्लाह ताला का खौफ दिल में इंसान पैदा कर ले उतना ही वो गुनाहों से रोक सकता है। बहुत सारे लोग कहते हैं कि अच्छा हम क्या करें, किस तरीके से किया जाए? उसके जवाब में कोई पूछ रहा था कि करें क्या, ये चीज़ें आम हैं तो हम इनको कैसे रोकें? तो यही बात उनको कही थी कि अल्लाह का खौफ दिलाएं, अल्लाह की मोहब्बत और उसका खौफ, ये दो चीज़ें जो इंसान के पांव पकड़ लेती हैं। या इंसान डर के भागता है, हम यहाँ बैठे हैं और खुदा ना खास्ता कोई ऐसी चीज़ आपको दिख जाए जिससे आपकी जान को ख़तरा हो तो आप सुनना छोड़ देंगे, भागने लगेंगे, खौफ। या फिर एक दूसरी चीज़ है कोई रग़बत, पता चले बाहर कोई ऐसी चीज़ भी बट रही है जो इसके बाद नहीं मिलेगी तो फिर भी बहुत सारे लोग वहाँ कायम नहीं रहते। तो यही दो चीज़ें हैं, या तो जन्नत की रग़बत या जहन्नम का खौफ, और सबसे बड़ी बात अल्लाह की पकड़। अल्लाह ताला हम सबको अपनी बड़ाई की को महसूस करने की तौफीक दे और हम अपने आप को गुनाहगार समझते हुए कभी भी गुनाह करते वक्त बेखौफ ना हों। حدیث میں آتا ہے کہ مومن کے لیے گناہ کرنا ایسے ہے کہ جیسے وہ ایک پہاڑ کے پاس کھڑا تھا اور وہ پہاڑ اپنی جگہ سے اٹھا اور اس کے سر پہ آیا اور گر جائے گا. یعنی بندہ مومن کو اپنا ہر گناہ ایسا لگتا ہے جیسے وہ پہاڑ ہے. اس کے برعکس منافق کا معاملہ کیا ہے کہ گناہ کو ناک پہ بیٹھی ہوئی مکھی سوچتا ہے کہ بیٹھی اور اس نے اس کو اڑا دیا. چھوڑو, سب کرتے ہیں, اللہ سب کو بخشے گا, مجھے بھی کر دے گا. تو اللہ نہ کرے کہ ہم اتنے اوور کانفیڈنٹ ہوں, خاص طور پہ گناہوں کے معاملے میں. چلیے سورۃ قلم شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. نون والقلم وما یسطرون ما انت بنعمت ربک بمجنون. نون قسم ہے قلم کی. کس کی قسم کھائی جا رہی ہے جو آپ کے ہاتھوں میں اس وقت؟ کتنی بڑی چیز ہے قلم, اس کی اہمیت کو نوٹ کیجیے. اس کی جو کچھ وہ فرشتے لکھ رہے ہیں, تو اپنے رب کے فضل سے دیوانہ نہیں ہے, اور بے شک تیرے لیے بے انتہا اجر ہے. وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونَ. اللہ ہمیں بھی بے حساب اجر دے دے, اور ہماری خطاؤں کو بھی بے حساب اللہ تعالیٰ معاف کر دے. وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ. اور بے شک تو بڑے عمدہ اخلاق پر ہے. اللہ تعالیٰ ہمارے بھی اخلاق بہترین کر دے. فَسَتُبْصِرُ وَيُبْصِرُونَ. بس اب تو اب دیکھ لے گا اور یہ بھی دیکھ لیں گے کہ تم میں سے کون فتنے میں پڑا ہوا ہے. بے شک تیرا رب اپنی راہ سے بہکنے والوں کو خوب جانتا ہے, اور وہ راہ یافتہ لوگوں کو بھی بخوبی جانتا ہے. بس تو جھٹلانے والوں کی نہ مان, وہ تو چاہتے ہیں کہ تو ذرا ڈھیلا ہو تو یہ بھی ڈھیلے پڑ جائیں. اور نہ تو کسی ایسے شخص کا کہنا ماننا جو زیادہ قسمیں کھانے والا ہو, بے وقار, کمینہ, عیب گو اور چغل خور, بھلائی سے روکنے والا, حد سے بڑھ جانے والا گناہگار, گردن کش, پھر ساتھ ہی بے نصب ہو. اس کی سرکشی صرف اس لیے ہے کہ وہ مال والا اور بیٹوں والا ہے. جب اس کے سامنے ہماری آیتیں پڑھی جاتی ہیں تو کہہ دیتا ہے یہ تو اگلوں کے قصے ہیں. سنسیمہ علی الخرطوم. ہم بھی اس کی سونڈ یعنی ناک پر داغ دیں گے. بے شک ہم نے انہیں اسی طرح آزمایا جس طرح ہم نے باغ والوں کو آزمایا تھا, جبکہ انہوں نے قسمیں کھائیں کہ صبح ہوتے ہی اس باغ کے پھل اتار لیں گے, اور انشاءاللہ نہیں کہا. بس اس پر تیرے رب کی جانب سے ایک بلا چاروں طرف گھوم گئی اور یہ سو رہے. بس وہ باغ ایسا ہو گیا جیسے کٹی ہوئی کھیتی. اب صبح ہوتے ہی انہوں نے ایک دوسرے کو آوازیں دیں کہ اگر تمہیں پھل اتارنے ہیں تو اپنی کھیتی پر صبح سویرے ہی چلو. پھر وہ سب چپکے چپکے یہ باتیں کرتے ہوئے چلے کہ آج کے دن کوئی مسکین تمہارے پاس نہ آنے پائے, اور لپکے ہوئے صبح صبح گئے. سمجھ رہے تھے کہ ہم قابو پا گئے. جب انہوں نے باغ کو دیکھا تو کہنے لگے یقیناً ہم راستہ بھول گئے. بل نحن محرومون. نہیں نہیں, بلکہ ہماری قسمت پھوٹ گئی. اور ان میں سے جو سب سے بہتر تھا اس نے کہا کہ میں تم سے نہ کہتا تھا کہ تم اللہ کی پاکیزگی کیوں بیان نہیں کرتے. تو سب کہنے لگے ہمارا رب پاک ہے, بے شک ہم ہی ظالم تھے. فاقبل بعضهم علی بعض یتلاومون. پھر وہ ایک دوسرے کی طرف رخ کر کے آپس میں ملامت کرنے لگے. قالوا یا ویلنا انا کنا طاغین. کہنے لگے ہائے افسوس, یقیناً ہم سرکش تھے. کیا عجب ہے کہ ہمارا رب ہمیں اس سے بہتر بدلہ دے دے. ہم تو اپنے رب ہی سے آرزو رکھتے ہیں. کذالک العذاب. یوں ہی آفت آتی ہے. ولعذاب الآخرۃ اکبر. اور آخرت کی آفت تو بہت بڑی ہے. لو کانوا یعلمون. کاش انہیں سمجھ ہوتی. اترکو نمبر 3. اس کا عنوان کیا ہے؟ اخلاق کی بلندیاں اور پستیاں. دو مختلف کردار ہیں اس پورے رکوع میں. اگر آپ نے غور سے دیکھا, ابتدا میں نبی صلی اللہ علیہ وسلم کی ذات, آپ کو اخلاق کے اعلیٰ مرتبوں پہ فائز کیا گیا. پھر اس کے بعد ایک کافر کا ذکر ہوا جس کی بہت ہی بد خصلتیاں جو تھی اس کا اظہار ہوا. اسی طرح باغ والے قصے میں بھی دو مختلف کردار سامنے آئے. سب سے پہلے جو بات تھی وہ نبی صلی اللہ علیہ وسلم کے اخلاق کے مرتبے پر تھی. آپ کو اللہ تعالیٰ نے اچھے اخلاق پہ ہونے کے لیے قسم کھائی قلم کی، اس کے لکھنے والے کی، یعنی اس سے جس سے لکھنے والے لکھ رہے ہیں فرشتے، اور یہ کہا کہ آپ مجنو نہیں ہیں، آپ کے لیے نہ ختم ہونے والا اجر ہے اور آپ اخلاق کے اعلیٰ درجوں پہ فائز ہیں، اور ان قریب لوگ دیکھیں گے کہ آپ جنونی نہیں تھے، پتہ چل جائے گا کہ اصل جنونی کون تھا، اور اللہ تعالیٰ بھٹکے ہوئوں کو بھی جانتا ہے اور ہدایت یافتہ لوگوں کو بھی۔ اتنی سی بات میں اگر ہم یہ دیکھیں کہ نبی صلی اللہ علیہ وسلم کے ناطے سے جو سب کچھ کہا گیا یہ کتنا سچ ہے۔ اپنے وقت میں لوگوں نے آپ کو دیوانہ بھی کہا اور مجنو بھی کہا، لیکن آج ایسے لوگوں پہ حقیقت کھل چکی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم مجنو یا دیوانے نہیں تھے۔ ایک آیت جس نے میری توجہ لے لی اس پورے حصے میں وہ کیا تھی، وَإِنَّ لَكَ لَأَجْرٌ غَيْرَ مَمْنُونَ، یعنی اتنی حسرت اور اتنا رشک آ رہا تھا مجھے اس کا ترجمہ پڑھتے ہوئے کہ بے شک تیرے لیے نہ ختم ہونے والا اجر ہے۔ تکلیفیں ختم ہو گئیں جو نبوت کے راستے میں آئی تھیں، اس پیغام کو لوگوں تک پہنچانے میں جو مشکلات آئی تھیں سب ختم ہو گئیں، لیکن اجر ختم نہیں ہوا۔ کیسے؟ نبی صلی اللہ علیہ وسلم نے خود ہی فرمایا کہ من دال علی الخیر کفاعلہ، جو نیکی کی طرف دعوت دے، اس کی رغبت دلائے، وہ ایسے ہی ہے جیسے اس کو کرنے والا۔ اب آج ہر نیکی جو ایک امت مسلمہ کا شخص کرتا ہے، اس کی پہلی دعوت کس نے دی؟ یعنی آپ ذرا سوچیں تو کانپ جائے انسان اتنا کچھ سن کے کہ ہر بندہ امت کا بچہ بچہ جو نیکی کرے گا قیامت تک آنے والا، اس کا اجر نبی صلی اللہ علیہ وسلم کو ملے گا۔ یعنی ایک ایسا درخت ہے جو کبھی سوکھے گا نہیں، سدا بہار پھل ہی پھل۔ کتنی حسرت آتی ہے اس چیز پہ کہ ہم کوئی نیکی کا کام شروع کر دیں اور پھر اس کو دیکھ کے دوسرے بھی کرنے لگے۔ بعض لوگ اس کو کبھی کبھی برا سمجھتے ہیں، دیکھو ہم نے یہ کام شروع کیا تھا، دوسروں نے ہماری نقل میں شروع کر دیا، تو آپ تو خوش ہو، وہ بھی آپ کے حصے میں آپ کے نامہ مال میں خیر ڈال رہے ہیں۔ کون ہے جس کا اجر ختم نہ ہو؟ مطلب دیکھیے کہ آپ نے ایک کو سکھایا، چلیں ہم اس کو مثال لیتے ہیں، نبی صلی اللہ علیہ وسلم کے پاس سب سے پہلے ابو بکر صدیق تھے، بچپن سے حضرت علی ان کا دیکھ لیجئے، انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے سیکھا۔ چلیں ابو بکر صدیق دیکھیں، کچھ نہ دیکھیں تو ابو بکر صدیق نے آگے اپنے بچوں کو سکھایا نا، حضرت فاطمہ نے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی نیکیاں کتنی ہیں، حدیثوں کو روایت کرنے والی، نصف صدی تک امت کی خدمت کرنے والی، کس کے نام اعمال میں گئے؟ ابو بکر صدیق کے گئے۔ ابو بکر صدیق کے ناطے سے کس کے عمل نامے میں گئے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کے گئے۔ پھر آگے حضرت اسماء رضی اللہ تعالیٰ عنہ، پھر آپ کے دو بیٹے عبداللہ عبدالرحمن، پھر انہوں نے جو خیر نکالی۔ میں تو یہ سوچتی ہوں پھر ابو بکر صدیق نے بلال رضی اللہ تعالیٰ عنہ کو آزاد کرایا، پھر ان کے اسلام پہ آنے کے بعد کی ساری نیکیاں ان کے گئیں، تو چلتے جائیں، یعنی پیچھے پیچھے آپ اپنی ذات پہ آ جائیں۔ آپ کوئی نیکی کرتے ہیں، آپ کے ماں باپ کو اجر، آپ کے استادوں کو اجر، پھر اس کے بعد اجر کہاں گیا؟ آپ کے ان کے استادوں کو۔ پھر آپ ذرا سوچیے یہاں سے لے کے نبی صلی اللہ علیہ وسلم کی ذات تک بیچ میں کتنے دور آتے ہیں۔ اِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ، اس کی خواہش کرنی چاہیے، یہ ہے وہ نفع بخش بینک جس میں کبھی گھاٹا نہیں۔ اتنی حسرت آتی، کاش ہم سے کوئی ایسی نیکی ہو جائے، ہم دنیا میں رہیں نہ رہیں لیکن پھل ملتا رہے۔ کیا ہم نے اپنے لیے کوئی ایسی کوشش شروع کی، کوئی ایسی چیز کہ ہمارے بھی لیے بھی ایسا ہی اجر ہو جائے؟ اللہ اکبر۔ پھر اس کے بعد اللہ تعالیٰ نے ان کی کچھ چاہتوں کا ذکر کیا جو نبی صلی اللہ علیہ وسلم کے ناطے سے اور مسلمانوں کے ناطے سے تھی، وہ کیا تھی؟ ودو لو تدخنوا فیدخنون۔ یہ آیت ہائی لائٹ کرنے کے لائق ہے کہ یہ چاہتے ہیں کہ آپ تھوڑے سے نرم ہوں، باقی ہم خود ہی کروا لیں گے آپ کو۔ یعنی نرم کرنا چاہتے تھے آپ کو، آپ کے اصولوں میں نرمی کروانا چاہتے تھے تاکہ اگلی نرمی یہ خود ہی کروا لیں۔ اور یہ بہت بڑی حقیقت ہے، آج بھی اگر کسی انسان کے کہنے پہ آپ کوئی برا کام کر لیتے ہیں نا، اس کو خوش کرنے کے لیے، چلو تھوڑا سا کر لیتی ہوں، اگلا کام خود ہی آسان ہو جاتا ہے۔ یعنی کبھی بھی کوئی آپ کو گناہ کی دعوت دے تو اس آیت کو سوچ لیا کریں کہ ودو لو تدخنو، یہ تو چاہتے ہیں کہ میں ذرا سا سست پڑوں، पीछे हटूं तो ये मुझे और करेंगे। और ये हकीकत है ना, मैं ऐसी साथी को जानती हूँ कि जो पाकिस्तान से आई, तो बहुत दीनदार और कुरान पढ़ा हुआ था उन्होंने, पूरा अमल भी था, मोहब्बत भी थी अल्लाह ताला की। फिर यहाँ आई तो शोहर ने, नई शादी थी, उसने कहा कि मैं तुम्हें और कुछ नहीं कहता, सिर्फ यह कि मुझे ये हिजाब नहीं पसंद, यहाँ ऐसा वैसा हालात है, बस तुम ये छोड़ दो, बाकी मैं तुम्हें कुछ नहीं कहूँगा कि तुम वो ना मानना। और वो कहती है कि मैंने वही बात है कि सोच के और सब करके मैंने अपना हिजाब उतारा, और फिर एक वक्त ऐसा आया कि वो हर बुराई में चली गई। और कहने लगी कि फिर मैंने फिल्में भी देखना शुरू कर दी शौहर के साथ, फिर मैं ऐसे भी कही ऐसे भी, और एक वक्त आया कि मेरे उसी शौहर ने मुझे ताना दिया कि तुम तो बहुत कुरान पढ़ के आई थी, अब तुम्हें क्या हो गया। यानी पहले बुलाया फिर ताना दिया, यही दुनिया की एक बात है, जिससे अगर हम जिंदगी में एक फिक्र अगर सीख लेना कि हमारी इज्जत अब सिर्फ इस्लाम पे अमल करने में, यकीन करें आप लिख लें, हम जब दीन के साथ अपनी नस्बत जोड़ लेते हैं ना, सुनाने की, सुनने की, आने की, जाने की, तो लोग हमें इसी नज़र से देखते हैं। अब इज्जत इसी से मिलेगी। तो असल बात क्या है कि वद्दू लो तुदखिनु फयुदखिनून, वो तो चाहते हैं कि तुम सुस्त हो जाओ और ये तुम्हें सुस्त मजीद कर दें। तो यहां तक तो बात थी नबी सल्लल्लाहु अलैहि वसल्लम के आले अखलाक की, अखलाक की बुलंदियों की।